قادر مطلق خدا باپ اور بیٹے اور روح القدس کا فضل اور اطمینان آپ کو ہمیشہ حاصل ہوتا رہے، آمین۔ واقعات اور باتیں اچھی بھی ہوتی ہیں اور تلخ بھی۔ اچھے واقعات، اچھی باتیں ہم یاد رکھنا پسند کرتے ہیں، انہیں یاد کر کے ہمیں خوشی ملتی ہے، لیکن تلخ باتیں، تلخ واقعات ہم بھلا دینا چاہتے ہیں۔ ہم نہیں چاہتے کہ ان کا دوبارہ کبھی ذکر ہو، کیونکہ ان سے ہمیں دکھ ملتا ہے۔ لیکن انہیں ناپسند کرتے ہوئے بھی ہمیں ان سے بھی سیکھنے کی ضرورت ہے۔ بہت سے واقعات ہمارے ارد گرد ان دنوں بھی ایسے ہو رہے ہیں جو ہمیں دکھ دے رہے ہیں، تکلیف ہو رہی ہے، شخصی طور پر، خاندانی طور پر، کلیسیائی طور پر یا عالمگیر سطح پر ایسی باتیں اور ایسے واقعات ہو رہے ہیں جو ہمیں دکھ دیتے ہیں، ہمیں تلخ لگتے ہیں، لیکن ہمیں ان سے کچھ سیکھنے کی ضرورت ہے۔ آج ہم خدا کے کلام میں سے سیکھیں گے تلخ واقعات سے سیکھنا، لرننگ فرام بٹر انسیڈنٹس۔ سب سے پہلے ہم اس بات پہ غور کریں گے کہ ہم کن ذرائع سے سیکھ سکتے ہیں، سیکھنے کے ذرائع کیا ہیں، واٹ آر دا مینز آف لرننگ۔ ہم خدا اور اس کے کلام سے سیکھ سکتے ہیں اور ہم سیکھتے ہیں۔ مسیحی ہوتے ہوئے اور کلیسیا کا حصہ ہوتے ہوئے، عبادات میں شریک ہوں یا ہم اپنے گھر میں انفرادی یا خاندانی طور پر عبادت کرتے ہوں، دعا کرتے ہوں، کلام پڑھتے ہوں، ہم خدا اور اس کے کلام سے سیکھتے ہیں۔ سو ہم مسیحیوں کے لیے، بلکہ ہر ایک انسان کے لیے ضروری ہے کہ وہ خدا اور اس کے کلام سے سیکھے۔ خدا نے خود چاہا کہ وہ سکھائے اپنے لوگوں کو، اس نے اپنے کلام کی بابت کہا کہ یہ کتاب، یہ کلام، یہ شریعت جو میں نے دی ہے، یہ تمہارے منہ سے نہ ہٹے۔ وہ کلام جو خدا نے نبیوں اور رسولوں کی معرفت لکھوایا، الہام سے لکھوایا، وہ تعلیم اور الزام اور اصلاح اور راستبازی میں تربیت پانے کے لیے مفید ہے۔ ہم خدا سے اور اس کے کلام سے تعلیم پاتے ہیں، ہم خدا اور اس کے کلام سے سیکھتے ہیں، اور پھر ہم اپنے خاندان سے سیکھتے ہیں، اپنے ماں باپ سے، اپنے بڑے بھائیوں سے، بہنوں سے، اپنے بزرگوں سے، اپنے رشتہ داروں سے جو ہمارے خاندان کا حصہ ہیں، ہم ان سے باتیں سیکھتے ہیں، سبق سیکھتے ہیں، بھید سیکھتے ہیں، زندگی گزارنے کے طریقے سیکھتے ہیں، اٹھنا بیٹھنا، کھانا پینا، باتیں کرنا اور معاملات سیکھتے ہیں۔ ہم اپنے خاندان سے پہلا سبق سیکھتے ہیں۔ سو پہلی درسگاہ کسی بھی انسان کی اس کا خاندان ہے۔ خاندانوں میں خدا اور کلام سے سیکھنے کا رواج ہو تو پھر تربیت اچھی رہتی ہے۔ ہم اساتذہ سے، ٹیچرز سے سیکھتے ہیں، مرد ہیں، عورتیں ہیں، سکول، کالج، یونیورسٹی کے ٹیچرز ہیں یا پھر کلیسیاؤں میں استاد ہیں، دنیاوی تعلیم کے استاد ہیں یا دینی یا روحانی تعلیم کے استاد ہیں، چاہے کسی بھی شعبے سے ان کا تعلق ہے، ہم استاد سے سیکھتے ہیں۔ چاہے کتابوں کا علم سیکھتے ہوں، چاہے ایمان یا روحانی علم سیکھتے ہوں، چاہے کوئی ہنر یا فن سیکھتے ہوں، کوئی سکل سیکھتے ہوں، ہم استادوں سے سیکھتے ہیں۔ دوست اور ساتھی ہمیں سکھاتے ہیں، کئی چیزیں ہمارے دوست سیکھ لیتے ہیں اور پھر ہم ان سے سیکھتے ہیں۔ نوجوان لڑکے لڑکیاں اکثر اپنے دوستوں سے سیکھنے میں خوشی محسوس کرتے ہیں، نہ کہ اپنے خاندان سے یا ٹیچر سے۔ ان کی آپس میں فرینکنس، उनके आपस में बेतकल्लुफी उन्हें सिखाने में मददगार होती है। खानदानों में अगर बेतकल्लुफी आ जाए, फ्रैंकनेस आ जाए, कुशादा दिली आ जाए, बड़ों और छोटों में ऐसा रिश्ता और ताल्लुक कायम हो जाए कि आजादी से बात की जा सके, तो फिर बाहर से सीखने की जरूरत नहीं पड़ती। खानदान सिखा देता है। बाहर से हो सकता है कि कोई सबक गलत दे जाए, कोई गलत तालीम दे जाए। दोस्तों में, साथियों में ये इम्कान मौजूद रहता है कि गलत तालीम दी जाए, गलत सिखा दिया जाए, लेकिन तो भी हम दोस्तों से और साथियों से सीखते हैं। मुखालफीन से हम सीखते हैं, दुश्मनों से सीखते हैं। हम इल्म रखते हैं, वो क्या कर रहे हैं, वो किस तरह से काम कर रहे हैं, वो क्या चालें चल रहे हैं, हम उनसे भी सीखते हैं। नहमिया ने सीखा था, जब वो यरूशलेम की दीवार बनाने के लिए निकलता है और वहां पहुंचकर लोगों को इकट्ठा करता और उन्हें कायल करता है, क्या हम दीवार बनाएं, तो मुखालिफत शुरू हो जाती है और वो मुखालफीन से सीखता है ये किस तरह से हमें रोकना चाह रहे हैं, ये क्या ट्रिक्स यूज कर रहे हैं, और फिर वो काउंटर करने के लिए, उनका मुकाबला करने के लिए, उनके खिलाफ कामयाब होने के लिए उनकी चालें समझकर, उनके तरीके समझकर काम करता है ताकि कामयाब हो सके। सो हम मुखालफीन से, दुश्मनों से सीखते हैं, खुदा की दीगर मखलूकात से भी सीखते हैं। खुदा का कलाम हमें सिखाता है, चींटी से सीखो कैसे वो सर्दी आने से पहले अपने लिए अनाज जमा कर लेती है। बहुत छोटी है लेकिन वो अपने वजन से बहुत ज्यादा वजन के खोशे, अनाज के दाने उठा उठा के अपने रहने की जगह में, अपनी सुकूनत गाह में, अपनी बिल में ला के जमा कर लेती है ताकि सर्दियों के मौसम में, जाड़े में उसे बाहर ना निकलना पड़े, उसके पास काफी खुराक हो। खुदा का कलाम कहता है कि चींटियों से ही सीख लो। खुदा यीशु मसीह ने तालीम देते हुए कहा, हवा के परिंदों को और इन फूलों को, जंगली सोसनों को देखो, इनसे यह सीखो कि खुदा इन्हें भी कैसी खुराक देता है और कैसी पोशाक देता है। ये ना बोते हैं, ना काटते हैं, ना बखेरते हैं, ना जमा करते हैं। खुदा इनकी हर एक जरूरत वक्त पे पूरी करता है, तो वो तुम्हारी क्यों ना करेगा। सो हम अपने इर्द गिर्द जो खुदा की मखलूकात हैं, हम उनसे भी सीखते हैं और हमें सीखना चाहिए। फिर मुशाहदे से हम सीखते हैं। मुशाहदा है किसी चीज को देखना, खुद काम नहीं कर रहे लेकिन किसी को करता हुआ देखते हैं। ऑब्जर्वेशन से देखकर लोग काम सीख लेते हैं। किसी की जिंदगी में कुछ हो रहा है, किसी के साथ कोई वाकया पेश आ रहा है या कोई बातें उधर हो रही हैं और आप करीब से देख रहे, सुन रहे हो, आप उसका हिस्सा नहीं हो, लेकिन आप देखो, सुनकर, ऑब्जर्व करके बातें सीख जाते हो, काम सीख जाते हो, मामलात सीख जाते हो। और हमें सीखना भी चाहिए, हम जब किसी को कोई काम करता हुआ देखें, कोई बात करते हुए सुने, या किसी की जिंदगी में कोई मामला देखें, तो हम मुशाहदे से सीख जाए और दूसरों की मिसालों से हम सीखते हैं और सीखना चाहिए। जब ठट्ठा करने वाले को सजा दी जाती है तो सादा दिल हिकमत हासिल करता है, दूसरे को जब सजा मिलते हुए देखते हैं तो बाकी सारे लोग सुकून से रहना शुरू कर देते हैं कि इस एक को सजा मिली है, मुझे ना मिल जाए। सो दूसरों की मिसाल से हम सीख जाते हैं, फलां शख्स ने गलत काम किया, उसको सजा मिली, मुझे नहीं करना, कहीं वो सजा मुझे ना मिल जाए। और पहला करंथियों 10वां बाब بنی اسرائیل کے ساتھ جو واقعات پیش آئے، خدا ان کے ساتھ ناراض ہوا اور ان کو جو سزائیں دی وہ عبرت کے لیے تھی، تاکہ بعد میں آنے والے ایماندار اور نسلیں ان سے سیکھ سکیں۔ خداوند یسوع مسیح نے تعلیم دیتے ہوئے کہا، لوط کی بیوی کو یاد رکھو، ایک خاتون کا ذکر کیا کہ اسے یاد رکھو، اس کی زندگی، اس کے عمل، جو کچھ اس نے کیا اور جو کچھ اس کے ساتھ ہوا اسے یاد رکھو۔ سو دوسروں کی مثالوں سے ہم سیکھتے ہیں اور ہمیں سیکھنے کی ضرورت ہے، دوسروں کے تجربات سے ہم سیکھتے ہیں۔ کوئی شخص ہمیں بتاتا ہے کہ میں آج ہائی وے پہ گیا اور وہاں پہ ایکسیڈنٹ ہوا تھا، ٹریفک بہت زیادہ رکی ہوئی ہے، آپ پلیز اس طرف نہ جائیں۔ اگر کوئی ہمیں اپنا تجربہ بتا رہا ہے تو ہمیں اس سے سیکھ لینا چاہیے۔ ایوب 8 باب ہے اور 8 آیت سے، ذرا پچھلے زمانے کے لوگوں سے پوچھ اور جو کچھ ان کے باپ دادا نے تحقیق کی ہے اس پر دھیان کر، کیونکہ ہم تو کل کے ہیں اور کچھ نہیں جانتے، اور ہمارے دن زمین پر سائے کی مانند ہیں، کیا وہ تجھے نہ سکھائیں گے اور نہ بتائیں گے اور اپنے دل کی باتیں نہیں کریں گے؟ دوسروں نے جو تجربات کیے، جو علم اکٹھا کیا، ان سے سیکھ لو۔ دانیل کی کتاب میں لکھا ہے کہ جب بادشاہ کو ہاتھ دکھائی دیتا ہے اور کوئی اس کا معمہ حل نہیں کر سکتا، تو اس کی ماں اس کے پاس آتی ہے، کہتی ہے کہ تیری سلطنت میں ایک شخص ہے دانیل، جس نے تیرے باپ کے وقتوں میں معمے حل کیے تھے، اس کے خوابوں کی تعبیر بتائی تھی، سو تو بھی اسے بلا۔ وہ اپنا شخصی تجربہ اسے بتاتی ہے کہ تیرے باپ کے ساتھ بھی ایسا ہوا، تیرے جادوگر، تیرے فالگیر، تیرے عمل کرنے والے لوگ اور مستقبل کا حال بتانے والے لوگ اور ساحر کچھ نہیں بتا سکے تھے، اس نے بتا دیا، تو بھی اسے ہی بلا۔ سو پرسنل ایکسپیرینس سے اس کی ماں اپنے بیٹے کو سکھاتی ہے کہ دانیل کو بلا۔ ہم دوسروں کے تجربات سے سیکھیں، جو لوگوں نے تجربے کر لیے ہیں ہم وہ دوبارہ کرنے کی کوشش نہ کریں، یقین کریں کہ ایسا ہو گیا ہے، یہ ہوتا ہے، بہت سے لوگوں کے ساتھ ہو گیا ہے، یقین کر لیں۔ عام طور پہ یہ ہمیں سکھایا جاتا ہے کہ جو الیکٹریسٹی ہے، جو پاور ہے الیکٹریسٹی سپلائی میں، تار ننگا ہو یا سوئچ میں، آپ نے ہاتھ نہیں لگانا، ہیومن باڈی کو وہ نقصان دیتا ہے، الیکٹرک شاک سے انسان کی جان بھی جا سکتی ہے۔ کیسے پتا چلا؟ کئی لوگوں کو الیکٹرک شاک لگا اور ان کو تکلیف ہوئی، دکھ ہوا، کئی لوگ مر بھی جاتے ہیں۔ ہم دوسروں کے تجربات سے سیکھیں بجائے اس کے کہ خود ٹرائی کریں کہ چلو میں ہاتھ ڈال کے دیکھتا ہوں کہ الیکٹریسٹی واقعی انسان کو مار سکتی ہے کہ نہیں۔ دوسروں کے تجربات سے ہم سیکھتے ہیں اور ہمیں ان سے سیکھنے کی ضرورت ہے بجائے اس کے کہ ہم خود تجربے کریں۔ لیکن بہت بار ایسا ہوتا ہے کہ ہم ذاتی تجربات سے زیادہ سیکھتے ہیں، دوسروں کی باتوں پہ توجہ کم، دوسروں کے تجربات پہ توجہ کم، نہ خاندان کی سنتے ہیں، نہ خدا کی سنتے ہیں، نہ اس کے کلام کی سنتے ہیں، نہ اساتذہ کی سنتے ہیں، نہ دوستوں کی، ساتھیوں کی سنتے ہیں، نہ تاریخ سے سبق سیکھتے ہیں، نہ پچھلوں کے واقعات اور باتوں سے سیکھتے ہیں، بلکہ ہم اپنے تجربے سے زیادہ سیکھتے ہیں۔ کسی کو بتاؤ کہ بجلی کے بورڈ میں، سوئچ میں ہاتھ ڈالنے سے، انگلی ڈالنے سے الیکٹرک شاک لگتا ہے، وہ کہے گا اچھا لگتا ہوگا، لیکن اگر اس کو خود سے لگ جائے تو وہ ساری زندگی کے لیے جان جائے گا کہ واقعی لگتا ہے۔ اب اس کا علم، उसको मिलने वाला सबक हकीकी बन चुका है जो कभी नहीं भूलेगा। सो हम अपने जाती तजुर्बात से भी सीखते हैं। लाबन ने, याकूब के मामू ने अपने जाती तजुर्बे से यह कहा कि मैं इस बात को जानता हूं कि जब तक तू मेरे साथ था मेरे माल में बरकत रही। समूएल की पहली किताब और बाब नंबर 17 है, दाऊद अपना तजुर्बा बयान करता है कि ये मलाउन फिलिस्ती कुछ नहीं है, खुदा ने मेरी मदद की और मैंने रीछ और शेर तक को मार दिया है। ये मेरा तजुर्बा है कि खुदा मेरे साथ है और इसको मारने के लिए भी खुदा मेरी मदद करेगा। यूहन्ना का पहला आम खत है, पहला बाब और पहली आयत, उस जिंदगी के कलाम की बाबत जिसे हमने सुना, देखा और फिर छुआ भी। जाती तजर्बे से हमने खुदावंद यीशु मसीह को जाना है, खुदा को पहचाना है। सो हम जाती तजर्बों से सीखते हैं, थ्रू पर्सनल एक्सपीरियंसेस हम सीखते हैं, हम सबक पाते हैं। सो सीखने का अमल इंसान की जिंदगी में जारी रहना चाहिए। अगर हम सीखना बंद कर दें तो हम मुस्तकबिल के लिए तैयार नहीं हो सकते, हम आने वाली जिंदगी के लिए तैयार नहीं हो सकते। हमें हर रोज कुछ ना कुछ सीखने की जरूरत रहती है। हम हमेशा टीचेबल रहें, हम सीखने के लिए तैयार रहें और सीख कर हमें उस पर अमल भी करना चाहिए। ये नहीं कि सीख तो लिया लेकिन फिर कभी काम में नहीं लाए, नुकसान हो सकता है। जो इल्म काम में ना लाया जाए वो बेकार है, कोई फायदा नहीं उसका, उसके सीखने का। सो अभी हम बात करेंगे कि तल्ख वाकयात से हम क्या सीख सकते हैं। वो कौम है, वो कलीसिया है, वो खानदान है या कोई फर्द है, अगर आप अपनी जिंदगी में पेश आने वाले तल्ख वाकयात से सीखते नहीं तो आप दोबारा से उन वाकयात का शिकार हो सकते हो, उस दुख में, उस तकलीफ में, उस रुसवाई में, उस नुकसान में आप दोबारा गिर सकते हो। इसलिए उन वाकयात से जो तल्ख हो जाते हैं, जो बिटर इंसिडेंट्स हैं, हमें उनसे सीखना है। रिवर्स तो नहीं कर सकते हम किसी चीज को, लेकिन सीख के आइंदा उनसे बच सकते हैं। हम क्या सीख सकते हैं तल्ख वाकयात से? पहली बात हम यह सीख सकते हैं कि हकीकी खतरात और मसाइल क्या है। हमें अवेयरनेस हो जाती है, हमें आगाही हो जाती है। तल्ख वाकया हो गया, बहुत बिटर इंसिडेंट हो गया, बहुत बुरी बात हो गई, बहुत बुरा वाकया पेश आ गया, हमें यह एहसास हो जाता है कि खतरा असल क्या है, असल मसला क्या है, परेशानी क्या है और किस तरह से हम इस नुकसान में गिर गए। हमें एहसास नहीं था उससे पहले कि ये चीजें हमारे लिए खतरनाक हैं, लेकिन जब वो तल्ख वाकया हो गया, जब वो बहुत तकलीफ देने वाली बात हो गई, तो फिर हमें पता चल जाता है कि जिन चीजों को हम बिल्कुल बेजरर समझते थे, हार्मलेस समझते थे, वो बहुत बड़े खतरे थे, ये बहुत बड़े मसाइल थे। इसलिए हमें तल्ख वाकयात से असल खतरे और मसले की पहचान कर लेनी चाहिए। यशुआ की किताब के 7वें बाब में वाकया लिखा है कि लड़ाई के लिए कौम जाती है, फौज का एक दस्ता भेजा जाता है और शिकस्त हो जाती है इसराइलियों को, बहुत दुख मिलता है, सारों का मोराल, उनका हौसला पस्त हो जाता है, लौटते हैं, खुदा के हुजूर झुकते हैं, खुदावंद क्या हुआ, मसला क्या है, क्यों हमें इतनी बड़ी शिकस्त मिली, क्यों हम हार गए और हमारे बहुत सारे साथी मारे गए। खुदा ने बताया कि तुम्हारे बीच ऐसा शख्स है जिसने मेरी पाक चीजें ले ली हैं, छुपा लिया है, उन्हें चुरा लिया है, ये तुम्हारा मसला है। ऐसे लोग तुम्हारे लिए खतरनाक हैं जो खुदा के मामलात में बददियानत हैं, जो ये समझते हैं कि खुदा देख नहीं रहा, जो धोखा देते हैं, जो चीट करते हैं, جو چوری کرتے ہیں یہ خطرناک ہے، یہ تمہارے لیے خطرناک ہے اور یہ تمہارا مسئلہ ہے، اس لیے تمہیں یہ شکست سہنا پڑی۔ مسیحی قوم ہے، مسیحی کلیسیا ہے، کوئی خاندان ہے یا کوئی فرد ہے، جب بھی آپ کوئی بہت برے تجربے سے گزریں، بہت تلخ واقعہ پیش آ جائے، ایسا کام ہو جائے جو بہت دکھ دینے والا ہے، تو اس کے بعد آپ پہچان جائیں کہ ہمارا اصل خطرہ اور مسئلہ کیا ہے۔ واقعات واپس نہیں ہو سکتے، جو ہو چکا وہ لوٹ نہیں سکتا، لیکن ہم مستقبل کے لیے ان خطروں سے آگاہ ہو سکتے ہیں۔ کون ہماری اولاد کے لیے خطرناک ہے، کون ہمارے جیون ساتھی کے لیے خطرناک ہے، کون ہمارے والدین یا بہن بھائیوں کے لیے خطرناک ہے، کون ہمارے ایمان اور ہمارے کاروبار، ہمارے خاندان، ہمارے رشتوں کے لیے خطرناک ہے، ہم ان خطروں سے، ان مسائل سے آگاہ ہو سکتے ہیں، اور پھر ہم اپنے حمایتی اور مخالف کی پہچان کر سکتے ہیں، کون ہمارے ساتھ ہے اور کون ہمارا مخالف ہے، کون ہمارا مددگار تھا اور کس نے ہمیں نقصان پہنچائے ہیں، یہ پہچان ہو جاتی ہے تلخ واقعات کے بعد۔ داؤد کئی طرح کے دشمنوں سے لڑتا رہا، ریچھ، شیر، غیر قوم فلسطی اور اپنے ہی خاندان کے لوگ۔ سسر چاہتا ہے کہ اس کو مار دوں تاکہ یہ میری جگہ بادشاہ نہ بنے، اور بیٹا چاہتا ہے کہ میں اپنے باپ کو ختم کر دوں تاکہ میں اس کی جگہ بادشاہ بن جاؤں۔ دکھ ملے، تکلیفیں ملی، اور وہ زبوروں میں کہتا ہے کہ یہ لوگ مجھ سے جھگڑتے ہیں، حالانکہ میں نے جب یہ دکھ میں تھے میں ان کے لیے رویا، میں نے ان کے لیے روزے رکھے، میں نے ان کے لیے دعائیں کی، میں نے ان کے لیے دکھ سہے، لیکن انہوں نے میری مخالفت کی۔ اسے پہچان ہوئی اپنوں کی، بیگانوں کی، حمایتیوں کی، مخالفین کی، ویل وشرز کی اور اوپوننٹس کی، اسے پہچان ہو گئی جب وہ کرب اور دکھ سے گزرا، جب اس کی زندگی میں یہ تلخ واقعات ہوئے، اسے پتا چلا کہ کون اس کا حمایتی ہے اور کون اس کا مخالف ہے۔ جب کوئی بھی قوم، کوئی بھی کلیسیا، کوئی بھی خاندان، کوئی بھی فرد تلخ باتوں واقعات سے گزرتے ہیں، تو انہیں پتا چلتا ہے کہ کون ان کا ہے اور کون ان کے خلاف ہے، کون ان کا مددگار ہے اور کون ان کا مخالف ہے، کون ان کی فتح چاہتا ہے، کون ان کا بھلا چاہتا ہے اور کون ان کا نقصان چاہتا ہے۔ اور ہم جب تلخ واقعات سے گزرتے ہیں تو ہم اپنے مخالفین اور دشمن کے حربوں اور طاقت کا اندازہ لگا لیتے ہیں، انہوں نے کیا چال چلی ہمارے خلاف، یہ جو ہمارے مخالف اور دشمن ہیں انہوں نے کیا واردات کا طریقہ اپنایا، کس طرح سے انہوں نے ہمیں نقصان دیا، ہمارے خلاف انہوں نے کہاں کہاں اپنی طاقت اور کس کس طرح سے استعمال کی، کیا کیا کام کیے، کس طرح سے انہوں نے ہمیں گھیر لیا، ان کی طاقت کیا ہے، ان کے وسائل کیا ہیں، ان کے پاس کیا کچھ ہے جسے انہوں نے استعمال کیا ہمارے خلاف۔ تیل تو ود کے نرم ملائم، اودے منہ دیاں باتاں، پر ننگی تلوار دے وانگر تیز نے اودیاں گھاتاں، مکھن کی طرح سافٹ ان کا لہجہ اور ان کی گفتگو کا انداز تھا، لیکن جو لفظ وہ بولتے تھے، جو جملے وہ ادا کرتے تھے، جو باتیں وہ کرتے تھے، ان کا لگائے ہوئے زخم تلوار سے بھی گہرے تھے۔ وہ میرے خلاف دوستی کا لبادہ اوڑھ کر، محبت کا ڈھونگ رچا کر مجھے نقصان پہنچاتے رہے، لیکن میرے دشمن چست اور زبردست ہیں، اسے اندازہ ہو گیا کہ میں ان کے مقابلے میں نرم دل ہوں، اعتبار کر لیتا ہوں، لیکن میرے دشمن وہ بہت ایکٹیو ہیں، وہ بہت چست ہیں اور بہت زبردست ہیں، وہ بڑے طاقت والے ہیں۔ جب ہم تلخ تجربات سے گزرتے ہیں، جب ہم بہت دکھ دینے والے واقعات سے گزرتے ہیں، ہمیں احساس ہوتا ہے ہمارے دشمن چالاک ہیں، बहुत तेज हैं, बहुत जल्दी जल्दी से सारे काम वो अंजाम दे लेते हैं, सब कुछ अपने साथ मिला लेते हैं, लोगों को अपने साथ मिला लेते हैं। हमें सीखना चाहिए इन तल्ख वाकयात से कि हमारे मुखालिफ कौन है, हमारे दुश्मन कौन है, उनकी ताकत क्या है, वो किस तरह से अपना वार करते हैं। ये तल्ख वाकयात हमें हमारी गफलत की नींद से जगाने के लिए होते हैं। हम जो मदहोश पड़े हैं अपनी आसानियों में, अपने घरों में, अपने कारोबार में, अपनी जिंदगी में मगन हैं, हमें जगाने के लिए होते हैं। होश करो, तुम्हें अंदाजा नहीं कि क्या हो रहा है और क्या हो सकता है। तो तल्ख वाकयात को, इन बिटर इंसिडेंट्स को हम ये अवेकनिंग कॉल समझें, अलार्म समझें, वो घंटी समझें जो हमें जगाने के लिए है। उठो, उठो, जाग जाग। वो बेटा जिसने अपने बाप से कहा कि मुझे मेरा हिस्सा दे दे, बाप के जीते जी जायदाद ले ली उसने, बाप ने दे दी, लुटा दी सारी दोस्तों के साथ और अय्याशियों में। और लिखा है जब वो होश में आया, जब उसने रियलाइज किया, उसे होश आया, गोया के पहले वो बेहोश था, वो पहले समझता नहीं था मामलात को, वो मगन था, वो गुम था अपनी दौलत के नशे में। लेकिन उसे होश आया, वो जागा, वो बेदार हुआ और उसने एहसास किया कि मैं किस हालत में पड़ा हुआ हूं, मुझे अपने हालात दुरुस्त करने की जरूरत है। सो हम बतौर मसीही कौम या कलीसिया या खानदान या शख्स, हम तल्ख वाकयात को एक जगाने वाली आवाज समझें, एक अलार्म कॉल समझें, अवेकनिंग कॉल समझें, गफलत से बेदार करने वाले वाकयात समझें। ये हमें झंझोड़ने के लिए आए हैं, उठाने के लिए आए हैं। उठो, होश करो, ध्यान करो, सीखें इनसे, गफलत छोड़ें, तवज्जो करें और अपनी गलती का एहसास करें कि कहां हमसे गलतियां हुई, कहां हमने गलत किया और हम पे ये नाखुशगवार वाकयात वारिद हो गए, ये तल्ख तजर्बात हमें हो गए, ये बुरे काम हमारे साथ हो गए, हम रुस्वा और जलील हो गए, हमारे नुकसान हो गए। गलती का एहसास करना चाहिए, ना कि किसी और पे थोप दें। जब पहला गुनाह किया आदम और हव्वा ने, खुदा की हुक्मदूली की और मना किए हुए फल में से खा लिया, खुदा आया मिलने के लिए, आवाज दी, आदम तू कहां है? जब ज्यादा देर छुप ना सका आदम तो कह दिया, मैंने बाग में तेरी आवाज सुनी और मैं डरा क्योंकि मैं नंगा था। खुदा को तो पता था क्या हो रहा है और क्या कर रहा है। क्या तूने फल खाया? जो औरत तूने मुझे दी है इसने मुझे खिलाया, मेरी गलती नहीं है। ये पहला इफेक्ट है गुनाह की वजह से कि आपसी रिश्तों पर इल्जामात शुरू हो गए कि ये औरत जो तूने मुझे दी है इसने मुझे खिलाया है। खुदा को भी बीच में ले आया कि तू ही इस औरत को लाया जिसने मुझे सिखाया, इसलिए अब जो मेरे साथ हुआ है उसके जिम्मेदार तुम दोनों हो। बीवी पे डाल दिया, हवा पे डाल दिया, ट्रांसफर कर दिया इल्जाम। ये हम इंसानों की शुरू से आदत है, गलती अपनी नहीं माननी, दूसरों पे डालना। हमारे साथ जुल्म हो गया, हमारे साथ ही नाहक हो गया, बेइंसाफी हो गई, हमारे साथ बहुत ही गलत हो गया, लेकिन ये नहीं सोचना कि हमसे गलती कहां हुई। जो तल्ख वाकयात हो जाते हैं, नाखुशगवार वाकयात हमारी जिंदगी में हो जाते हैं, हम उनसे ये सीखें कि हमने अपनी गलती पकड़नी है, कहां हमसे गलती हुई, उसको कबूल करना है। हम गलत थे इसलिए ये वाकया पेश आया, हमारी गलती थी, हमने तवज्जो नहीं दी, हम गाफिल रहे, हम बेहोश रहे, ہم اپنے معاملات میں لگے رہے اور ہم نے خود پر یا اپنے خاندان پر یا اپنے کلیسیا پر یا اپنی قوم پر اپنے رشتوں ناتوں قریبی چیزوں پر اپنے کاروبار پر توجہ نہیں کی, ہم غافل رہے. ہماری غلطی ہے, غلطی ماننے کی ضرورت ہے. مصرف بیٹا ہوش میں آتا ہے, ہوش کرتا اور کہتا ہے کہ میں کس حالت میں پڑا ہوں, میرے باپ کے گھر میں مجھ سے بہتر حالت میں نوکر رہتے ہوں گے. وہ مانتا ہے میں اپنے باپ کے گھر جاؤں گا, اس سے کہوں گا کہ میں تیرا اور آسمان کا گناہگار, یعنی خدا کا گناہگار. اپنی غلطی مانتا ہے وہ. ہمیں ناخوشگوار واقعات سے سیکھنا ہے, ہم اپنی غلطی کا احساس کریں. اگر غلطی مانیں گے نہیں تو پھر آئندہ کے لیے درستی نہیں ہو سکتی. غلطی نہیں ماننی تو اس کا مطلب ہے کہ آپ کسی اور کو الزام دے رہے ہو اپنے ساتھ پیش آنے والے واقعات کا, اور پھر دوبارہ وہ ہو سکتا ہے کیونکہ آپ تو اپنی غلطی مان نہیں رہے ہو. اور پھر اپنے وسائل اور اہلیت کا اندازہ ہوتا ہے ہمیں, جب ہمارے ساتھ کوئی برا واقعہ پیش آتا ہے یا کسی کے ساتھ آ گیا تو اس سے سیکھ لیں. ہمارے پاس ریسورسز ہیں, ہمارے پاس کیپیبلٹی ہے یا نہیں. تلخ واقعہ ہو گیا تو ہمیں احساس ہو جاتا ہے کہ ہم اتنے جوگے نہیں کہ ان کا مقابلہ کر سکیں. تلخ واقعہ پیش آ جاتا ہے تو ہمیں پتہ چل جاتا ہے کہ ہمارے ساتھیوں میں ہمارے دشمن ہیں. تلخ واقعہ پیش آ جاتا ہے تو پتہ چلتا ہے کہ ہماری آواز پہنچتی نہیں انصاف کے ایوانوں تک. تلخ واقعہ پیش آ جاتا ہے تو ہمیں پتہ چلتا ہے کہ ہمارے پاس وہ طاقت نہیں, ہمارے پاس وہ قابلیت نہیں, ہمارے پاس وہ وسائل نہیں, ریسورسز اور کیپیسٹی نہیں ہے ہمارے پاس کہ ہم آئندہ ایسے واقعات کو روک سکیں. سو یہ تلخ واقعات جو پیش آتے ہیں یہ سیکھنے کے لیے ہیں. ہم انہیں واپس نہیں کر سکتے, جو ہو چکا ہو چکا, ریورس نہیں ہو سکتا, لیکن ان سے سیکھ کر آگے ضرور بڑھا جا سکتا ہے کہ ہمارے پاس وسائل کتنے ہیں اور ہماری قابلیت کتنی ہے. اور اس کو سامنے رکھتے ہوئے ہم مستقبل کے لیے سٹریٹجی بناتے ہیں, حکمت عملی بناتے ہیں. ہم نے آئندہ کیا کرنا ہے, کس طرح سے چلنا ہے, کس طرح سے ہم ان واقعات سے بچ سکتے ہیں. کسی کی چوری ہو جائے تو پورا محلہ اپنے آپ کو سیف کرنے کی کوشش کرتا ہے. سٹریٹجی بنائی جاتی ہے, حکمت عملی تیار کی جاتی ہے, آئندہ کے لیے ایسا واقعہ پیش نہ آئے اس کے لیے تیاری کی جاتی ہے, اس پہ غور کیا جاتا ہے. اور یہ دیکھا جاتا ہے کہ ہمارے پاس اگر دوستوں کی کمی ہے تو اپنے ساتھ ملائے جاتے ہیں, دوست بنائے جاتے ہیں, تاکہ ہمارے اس مشکل وقت میں اگر کبھی ہمارے ساتھ دوبارہ یہ واقعہ پیش آئے تو لوگ ہمارے ساتھ کھڑے ہوں. اگر ہمارے پاس طاقت کم ہے تو اپنی طاقت بڑھانے کی کوشش کی جاتی ہے. جس راستے سے دشمن آیا تھا اس راستے کو بند کرنے کی کوشش کی جاتی ہے. جو حربہ, جو ٹیکٹکس دشمن نے استعمال کیا اس حربے یا اس حملے کو روکنے کے لیے کوئی حفاظتی انتظام کیے جاتے ہیں. یہ سیکھا جاتا ہے تلخ واقعات سے کہ آئندہ ہم نے کیا کرنا ہے, کس طرح سے بچ سکتے ہیں. کوئی ہماری اولاد کو ورگلا کے لے گیا تو ہم اپنی اولاد پہ پہرہ دیں, اس کی تعلیم پہ توجہ دیں, اس کی ذہن سازی کریں, نہ کہ کوئی اور اس کی ذہن سازی کرتا رہے. کوئی ہمارے گھر میں گھس کے ہماری آبرو اور عزت اور ایمان سب کچھ برباد کر کے چلا جائے تو آئندہ کے لیے ہمیں احتیاط کرنی ہے. کسی کو بھی اپنے گھر میں اتارنے سے پہلے پوری طرح اس کو چیک کر لیں کہ یہ شخص کون ہے, اس کا پس منظر کیا ہے, اس کے ارادے کیا ہیں, اور یہ کہیں ہمارے لیے نقصان دہ تو نہیں ہو سکتا. پہلے ہمیں کس طرح سے نقصان پہنچا, اب ہم اس نقصان سے بچنے کے لیے کیا کریں. یہ مستقبل کی حفاظت کے لیے حکمت عملی بنانے کا موقع ہیں یہ تلخ واقعات، اور خدا کی طرف رجوع لانے کا احساس کرنا ہے۔ یہ تلخ واقعات آتے ہیں، ہمارے اندر احساس پیدا ہونا چاہیے ہمیں خدا کی ضرورت ہے۔ دولت بچا نہیں سکتی، دوست بچا نہیں سکتے، ہمارے مددگار لوگ بچا نہیں سکتے، کہیں سے ہماری مدد نہیں آ سکتی، لیکن ایک ہے جس کے ہاتھ میں سب کچھ ہے، ایک ہستی ایسی ہے جو سب چیزوں پر اختیار رکھتی ہے، اس کے قبضے میں ہے سب کچھ، وہ اپنے کلام سے سب کچھ بناتا ہے اور اپنے کلام کی قدرت سے سب کچھ سنبھالتا ہے، وہ جو کہتا ہے کہ اس کی مرضی کے بغیر ایک چڑیا بھی زمین پر نہیں گرتی۔ جب وہ ہمارے ساتھ ہوگا تو ہماری زندگی میں کچھ غلط نہیں ہوگا، وہ ہر غلط کام کو روک لے گا، اس غلط کام کو ہوتے ہوئے اس میں سے بھلائی پیدا کر دے گا ہمارے لیے۔ جو تلخ واقعات پیش آ گئے، جو دکھ اور رنج ساری قوم کو مل گیا، خاندانوں کو مل گیا، ہم اس کو واپس نہیں کر سکتے، لیکن مستقبل اپنا محفوظ کر سکتے ہیں۔ خدا کی طرف لوٹ کے ہم مال و دولت اور دنیاوی چیزوں کے لالچ میں نہ رہیں، ہم خدا کے طالب ہوں، اپنی اولاد کو خدا کا طالب بنائیں، اپنا آپ ان کے سامنے بطور نمونہ پیش کریں کہ آؤ ہم خدا کی طرف رجوع لائیں، خدا کی طرف لوٹ جائیں، خدا کی طرف ہم منہ کر لیں، اپنا ہم نے اپنی پیٹھ پھیری ہوئی ہے خدا کی طرف۔ سو تلخ واقعات کو ہم سبق پانے کا وسیلہ جانیں، احساس کا وسیلہ جانیں کہ ہمیں خدا کی ضرورت ہے اور ہمیں خدا کی طرف رجوع لانا ہے۔ خدا سے جدا ہو کر ہم کچھ نہیں کر سکتے، خدا یسوع نے کہا مجھ سے جدا ہو کر تم کچھ نہیں کر سکتے، جو ڈالی پھل نہیں لاتی وہ کاٹ ڈالی جاتی ہے اور آگ میں جھونک دی جاتی ہے۔ جو خدا سے الگ ہو جاتے ہیں، خدا پھر ان کا ذمہ دار نہیں رہتا، خدا ان کا محافظ نہیں رہتا۔ ہمیں خدا کے پروں کے نیچے آنے کی ضرورت ہے، ہمیں خدا کے تحفظ میں آنے کی ضرورت ہے، ہمیں خدا کی ضرورت ہے، خدا کی طرف لوٹنے کی ضرورت ہے۔ اور اسرائیلیوں نے جب جب ان پر ظلم ہوا، جب جب ان کی زندگیوں میں تلخیاں آئیں، جب جب وہ کڑواہٹ سے گزرے، جب جب ان پر غیر قوموں نے یلغار کی، انہیں قیدی بنایا اور ان کا مال اسباب لوٹ کر لے جاتے تھے، ان کی اولادیں بھی چھین کر لے جاتے تھے، ان کے بچوں کو مار دیتے تھے، تب تب انہوں نے ہوش میں آ کر خدا کی طرف رجوع کیا، خدا سے کہا کہ تو ہماری مدد کر۔ مسیحیوں کے لیے یہ ہائی ٹائم ہے خدا کی طرف رجوع کرنے کا، خدا کی طرف لوٹنے کا، خدا کی طرف چہرے اٹھانے کا۔ جیسے زبور میں لکھا ہے کہ غلاموں کی آنکھیں اپنے آقا کے ہاتھ کی طرف اور لونڈی کی آنکھیں اپنی بیوی کے ہاتھ کی طرف لگی رہتی ہیں، ویسے ہی ہماری آنکھیں خداوند اپنے خدا کی طرف لگی ہیں۔ لیکن افسوس ہے ہم خدا کی طرف آنکھیں لگانے کی بجائے ہم نے میڈیا پہ لگا رکھی ہیں، ہم دنیاوی مال و دولت اور عیش و عشرت اور دوستیوں میں ہم نے اپنی آنکھیں لگا رکھی ہیں، خدا سے ہم نے اپنی آنکھیں ہٹائی ہوئی ہیں۔ خدا کی طرف اپنی آنکھیں لگا لیں، خدا کی طرف لوٹ جائیں۔ سو یہ تلخ تجربات ہماری زندگی میں آتے ہیں، ان سے سیکھنا ہے اور اس بات کا احساس پانا ہے ہمیں خدا کی طرف لوٹنا ہے، خدا کی طرف رجوع کرنا ہے اور خدا پر اعتماد کرنا ہے۔ کوئی شخص ہماری مدد نہیں کر سکتا، کوئی طاقتور شخص بھی ہماری مدد نہیں کر سکتا، کوئی صاحب اختیار بھی ہماری مدد نہیں کر سکتا، کوئی حکمران ہو یا منصف ہو، کوئی دولت مند ہو یا صاحب علم ہو، کوئی مدد نہیں کر سکتا سوا خدا کے۔ खुदा से जब हमारा रिश्ता जुड़ जाएगा, जब हम खुदा की तरफ लौट जाएंगे, जब खुदा की तरफ हम अपना चेहरा और आंखें लगा लेंगे, तो खुदा पर हमारा एतमाद बनेगा। जब हम खुदा पर एतमाद करते हैं तो फिर हम कहते हैं कि वो मेरे दुश्मनों के रूबरू मेरे आगे दस्तरखान बिछाता है। मेरे खुदा ने शेर और रीछ को मारने में मेरी मदद की, उसने जाति जूलियत को मेरे हाथ से मरवा दिया, अब मुझे किसी से डर नहीं है क्योंकि वो मेरे साथ है। जबूर 119 में लिखा हुआ है, अच्छा हुआ मैंने मुसीबत उठाई ताकि तेरे आइन को सीख लूं। दुख उठाने से पहले, मुसीबत सहने से पहले, तल्ख बातों से गुजरने से पहले मैं गुमराह था, लेकिन अब मैं तेरे आइन, तेरी बातें, तेरे हुक्म, तेरे फरमान, तेरे वादे मानता हूं। मुझे एहसास हो गया है कि तू सच्चा है, तेरा कलाम सच्चा है, तेरी बातें सच्ची हैं और जिंदगी देने वाली हैं। इन पर ईमान लाने से पहले मैं गुमराह था, मैं गलत रास्तों पर था। मुसीबत आई मुझ पर तो मुझे एहसास हुआ कि मुझे तेरी जरूरत है और तेरा कलाम मेरी ताकत है। पतरस कैद में है, करीब है कि उसे मार दिया जाएगा, क्योंकि याकूब को पहले मारा जा चुका है, उसे इसलिए पकड़ा गया ताकि उसे भी ईद गुजरने के बाद शहीद कर दिया जाए। खुदा का फरिश्ता कैद खाने में उतर आता और उसे मार के उठाता है, उठो भाई जागो। वो आजाद करा दिया जाता है और वो होश में आकर कहता है, अब मैंने जान लिया कि खुदा ने मुझे बचा लिया और छुड़ा लिया, और मेरे मुखालफीन, खुदा की कौम के मुखालफीन, यहूदियों की सारी उम्मीद तोड़ दी उसने। खुदा पर एतमाद रखें, इंसानों पर नहीं। खुदा वफादार है, इंसान नहीं। खुदा मददगार है, इंसान नहीं। खुदा के कलाम में लिखा है कि वो लानती है, ही इज कर्स्ड, वो मलाऊन है जो इंसान पर तवक्कुल करता, बशर पर तवक्कुल करता और उसे अपना जोर जानता, उसे अपना बाजू जानता है। ये तल्ख वाकयात जिंदगी में हो जाते हैं, हमारे साथ हो सकता है, किसी और के साथ हो सकता है, लेकिन इनसे हमें सीखना है, मुस्तकबिल को महफूज बनाना है, अपनी नस्लों को महफूज बनाना है, अपना ईमान महफूज करना है, अपने खानदान और अपनी कलीसिया महफूज करनी है। किसी भी मामले में जज्बाती होकर कोई भी कदम ना उठाएं, ईमान के बानी और कामिल करने वाले यस्सु को तकते रहें। जब हम यस्सु पर नजर करेंगे तो कोई बहका नहीं सकेगा, कोई वरगला नहीं सकेगा, कोई इस्तेहसाल नहीं कर सकेगा, कोई अब्यूज नहीं कर सकेगा, क्योंकि हम खुदा की पनाह में होंगे।